بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. اللهم صل وسلم على نبينا محمد. آمين يا رب العالمين. ہم پڑھ رہے تھے ہجرت کا سفر، اور اس سفر میں ہم نے دیکھا کون کون سے انسیڈنٹس ہوئے. میں نے آپ کو کہا تھا کہ نمبرنگ کر لیں ان میں تاکہ آپ کو یہ یاد رہے، کیونکہ یہ سفر ہجرت میں بہت سارے واقعات نہیں ہیں. جتنے بھی واقعات ہیں وہ میں نے آپ کے سامنے رکھ دیے تھے. ایک واقعہ وہ جو دودھ پلانے کا واقعہ تھا، چرواہا تھا اور اس سے دودھ لیا گیا تھا، وہ ایک واقعہ تھا. اسی طرح ام معبد کے خیمے میں جو تھوڑی دیر ٹھہرے تھے وہاں، تو وہ واقعہ. پھر آپ جو سوراقہ والا واقعہ ہے وہ آپ نے یاد رکھنا ہے، سوراقہ بن مالک نام تھا. اور ظاہر ہے یہ نام آپ کو یاد رہیں گے تو پھر ہی واقعات بھی یاد رہیں گے. تو یہ واقعہ تھا، تو آپ ان کی نمبرنگ ضرور کریں. اور ہم نے دیکھا تھا کہ پھر سوراقہ کو آپ صلی اللہ علیہ وسلم نے کیا بشارتیں دی. اب اس سفر میں آپ صلی اللہ علیہ وسلم کے ساتھ کون کون ہیں؟ ابوبکر صدیق ہیں، عامر بن فہیرہ ہیں، اور میں نے آپ کو بتایا تھا جو ساتھ ایک گائیڈ تھا وہ پھر گائیڈ کر کے آگے پھر آپ صلی اللہ علیہ وسلم اپنے ساتھیوں کے ساتھ خود چلے گئے. مطلب کچھ فاصلے تک وہ گیا، اس کے بعد وہاں تک جہاں تک اس کو جانا تھا، اس کے بعد وہ واپس ہو گیا اور یہ لوگ مدینہ پہنچے. اب آج ہم نے پڑھنا ہے، یہیں سے میرا خیال ہم نے بیچ میں چھوڑ دیا تھا، سوراقہ بن مالک کے واقعے کے بعد ہم نے پڑھنا ہے. ایسا ہی ہے، یہ واقعہ ہی صرف ہم نے کمپلیٹ کیا تھا نا میرا خیال میں. یہاں پہ بتا دیں اگر اس ہم نے یہ پڑھ لیا ہے، کیا ختم کر لیا ہوا ہم نے؟ یہ پیج نمبر ہے 169. اچھا، ہم نے پورا پڑھ لیا کہ بریدہ بن حسیب جو تھے ان سے ملاقات ہوئی، ان کی قوم کے 70 یا 80. اچھا، بریدہ بن حسیب یہاں تک ہم نے پڑھا تھا. اچھا ٹھیک ہے، چلیں پھر انشاءاللہ یہاں سے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. پیج نمبر 169 ہے، اور آپ لوگ اپنی بکس میں دیکھ لیں، مدینہ کی راہ میں یہ جو ٹاپک ہے اس کو ہم آج کمپلیٹ کر رہے ہیں. راستے میں بریدہ بن حسیب اسلمی رضی اللہ تعالیٰ عنہ سے ملاقات ہوئی، ان کے ساتھ ان کی قوم کے 70 یا 80 گھرانے تھے، وہ سب مسلمان ہو گئے اور نبی صلی اللہ علیہ وسلم کے پیچھے عشاء کی نماز پڑھی. بریدہ غزوہ احد کے بعد مدینہ آ گئے. اب یہ راستے میں ہیں اور آپ صلی اللہ علیہ وسلم اس راستے میں بھی دعوت کا کام کیے جا رہے ہیں، سبحان اللہ. یعنی راستے میں بھی لوگ مسلمان ہو رہے ہیں، اور 70 یا 80 گھرانے کوئی کم نہیں ہوتا، اتنی فیملیز مسلمان ہو گئی. تو کبھی بھی کسی موقع کو بھی انسان ہاتھ سے جانے نہ دے. آپ کبھی سفر میں ہوں، جہاز میں جا رہے ہیں، کسی ایئرپورٹ پہ بیٹھے ہوئے ہیں، کسی ڈاکٹرز آفس میں ہیں، کہیں آپ وزٹ کر رہے ہیں، کسی گھر مہمان بن کے پہنچے ہیں، کہیں پہ بھی اپنے وقت کو یہ نہ سمجھیں کہ یہاں پہ کیا فائدہ، یہاں پہ کیا ضرورت ہے، یہ کون سی کلاس ہے. نہیں، آپ جدھر بھی ہیں اگر آپ اپنی زندگی کا یہ مشن بنا لینا، جہاں پہ بھی میں جاؤں کوئی نہ کوئی اللہ کی بات لوگوں تک پہنچا کے آؤں، تو یہ آپ صلی اللہ علیہ وسلم کی سنت ہے، یہ اس پہ عمل ہو جائے گا. آپ صلی اللہ علیہ وسلم نے کسی جگہ کو بھی، اب دیکھیں کتنا خطرناک راستہ ہے، اس وقت انسان ایسا ہی کوئی خطرہ ہو تو انسان کو اپنی ہوش نہیں رہتی، لیکن اس وقت بھی مشن سامنے تھا. اور آپ نے دیکھا تھا نا راستے میں بھی آپ صلی اللہ علیہ وسلم قرآن کریم کی تلاوت فرما رہے تھے. اگر ہم اپنے راستوں میں جب ہمارے کوئی ایسے سفر ہوتے ہیں، اپنا قرآن چھوٹا سا پاکٹ سائز اپنے بیگ میں رکھا ہو، جلدی سے نکال کے پڑھنا شروع کر دیا، چلو چاہے 4 آیتیں بھی پڑھ لیں، یہ بھی ایک سنت ہمیں پتہ چلتی ہے. پھر مقام عرج پہ آپ کا گزر ابو تمیم اوس بن حجر اسلمی کے پاس سے ہوا. یہ کون تھا؟ ابو تمیم اوس اس کا نام تھا. ایک ہم نے اوس پڑھا تھا نا، جو قبیلے کا نام ہے، یہ قبیلے کا نام نہیں، یہ اس فر آدمی کا نام ہے، ٹھیک ہے. اس وقت بعض اونٹوں کے تھکنے کی وجہ سے آپ صلی اللہ علیہ وسلم اور ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ایک ہی اونٹ پر تھے. اوس نے اپنا ایک اونٹ دیا اور اپنا غلام مسعود بن حنیدہ کو ساتھ کر دیا، جو مدینہ تک آپ کا ہم رکاب رہا، یعنی آپ کے ساتھ سفر کرتا رہا. गुलाम भी उसने पेश कर दिया, एक एक्स्ट्रा सवारी भी दे दी। ओहद के मौके पर भी औस ने मुशरिकीन की आमद की खबर अपने इसी गुलाम के जरिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भिजवाई थी। कि किस तरह उसने कैसे भिजवाई, इसलिए कि उसकी जो जहाँ पे वो लोकेटेड था, जिस जगह पे था मकामे अरज में, ये मक्का और मदीना के दरमियान है जगह। ठीक है, अब इस जगह पे जायरा कोई यहाँ से गुजरेगा, जो भी खबरें आएंगी तो यहाँ पे फौरन पहुंच जाएगी, पता चल जाएगा आने जाने वालों का। तो इसने फौरन से अपने गुलाम को दौड़ाया था और उहद के मौके पे ये खबर दी थी कि इस तरह से वो लोग आ रहे हैं। औस मुसलमान हो गया था लेकिन अरज में ही क्याम पजीर रहा। फिर इसी तरह वादी रीम, रीम एक वादी का नाम है, में पहुंचे तो जुबैर बिन अवाम रजीला तला से मुलाकात हुई। ये कौन है जुबैर बिन अवाम? आपका होमवर्क है, अगली दफा आप इनके बारे में जान के आएंगे। ठीक है, जो मुसलमानों के एक तिजारती काफिले के साथ शाम से वापस आ रहे थे, यानी ये शाम गए हुए थे और वहां से इनकी वापसी हो रही थी, मुसलमानों के काफिले के साथ आ रहे थे, तो उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और अबूबकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु को सफ़ेद पारचा जात पेश किए। बुखारी में आता है कि सफ़ेद लिबास दिया था इन्होंने, सफ़ेद लिबास जेब तन कराया था। अच्छा, एक और बात, यहाँ तक तो ये रास्ते की सारी बात हो गई। एक और बात आती है बुखारी में कि अनस रज़ियल्लाहु तआला अन्हु फरमाते हैं कि अल्लाह के नबी हिजरत करते हुए जब सफ़र कर रहे थे तो ऐसे मरहले भी आए सफ़र के दौरान कि ये अब मैं बुक से नहीं पढ़ रही, वैसे ही आपको बता रही हूँ, कि आप सल्लल्लाहु अलैहि वसल्लम ऊँटनी पे आगे और अबू बकर सिद्दीक पीछे बैठे हुए थे। अब सिचुएशन ये हो जाती थी कि अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु सफ़ेद दाढ़ी वाले होने की वजह से बुजुर्ग भी लगते थे, वैसे भी उनकी जान पहचान ज़्यादा थी ना, ताजिर थे वो भी, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम की दाढ़ी स्याह थी और जवान लगते थे और जान पहचान भी ज़्यादा नहीं थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने उतनी ट्रेडिंग एक्सपीडिशन नहीं की थी। अब जनाब अबूकर सिद्दीक को रास्ते में जो आदमी मिलता था वो पूछता था, ए अबूकर ये आदमी कौन है जो तुम्हारे आगे बैठा हुआ है? अब देखिए ना बता सकते हैं, अगर बता दिया तो वो तो पीछे पहले से ही लोग पड़े हुए हैं और किसी को भिनक पड़ गई तो ये खबर फैल जाती। तो जवाब देते थे अबूकर सिद्दीक, ये वो आदमी है जो मुझे रास्ता दिखाता है। इससे सवाल करने वाले का ये ख्याल होता था कि जमीन का रास्ता दिखाने वाला, उनकी मुराद थी भलाई का रास्ता। लेकिन सुभान अल्लाह, यानी ये एक तरह से जिसको कहते हैं तौरिया, यानी झूठ भी नहीं है और सच भी नहीं बताया, लेकिन झूठ नहीं बोला। ठीक है, तो ये भी इस्लाम में जायज होता है कि अगर मसलन है कोई आपसे किसी वक्त ऐसा सवाल करे जिस सवाल का आप जवाब नहीं देना चाहते। बाज दफ़ा लोग बहुत टो लगाते हैं, बहुत ज़्यादा कुरेदते हैं और आप बताना भी नहीं चाहते, तो फिर उस वक्त अक्लमंदी इसी में होती है, इंसान जो समझदार होता है ना वो उसी वक्त कोई ऐसा जवाब दे जो कि झूठ ना हो लेकिन उससे बात भी ना खुले। ठीक है, तो ये जायज़ है करना। अच्छा, अब हम आगे चलते हैं। कुबा में तशरीफ़ आवरी, सबसे पहले आपको ये बता दूं ये पेज नंबर 170 है। कुबा कहाँ पे है? मदीना में ऐसा नहीं जैसे आज आप देखते हैं, मदीना को ऐसा नहीं होता था। मदीना में लोग यानी डिफरेंट पॉकेट्स में रहते थे, यानी कोई कबीला यहाँ, कोई थोड़े से और फासले पर आगे, कोई आगे, इस तरह से करके लोग कबाइल में अलग अलग जगह पे रहते थे। सारा का सारा इलाका आबाद नहीं था जैसे आज है। ठीक है, बीच में कई जगह पे खजूरों के दरख्त थे जिनकी वजह से सेपरेट थे दो इलाके, इलाके कह लें, इलाका तो एक ही था मगर जो डिफरेंट पॉकेट्स थी, या बीच में सहरा होता था, तो इस तरह था। और जो सबसे बाहर था यानी सेंट्रल मदीना से जो सबसे बाहर जगह थी वो कुबा थी। ठीक है, आज तो कुबा अंदर ही आ गया ना, और कुबा की अहमियत आप जानते हैं ना क्या है, जो कुबा में नफल पड़ेगा तो उसके लिए ऐसे है जैसे पूरा एक उम्रा करने के बराबर अजर। ठीक है, तो कुबा ये जगह मदीना से बाहर है, यानी सबसे पहले जब आप जाएं तो सबसे पहले कुबा आएगा, फिर आगे जाहिर है जैसे आप किसी भी शहर में जाते हैं तो उस शहर में डाउनटाउन तो अंदर जाके कहीं होता है ना, बाहर बाहर जो बस्तियां होती हैं वो भी कोई होती हैं, तो कुबा जो था वो बिल्कुल बाहर था। अब सबसे पहले आप सल्लल्लाहु अलैहि वसल्लम वहां पहुंच रहे हैं, कुबा में तशरीफ आवरी, सोमवार यानी मंडे को, 8 रबीउल अव्वल सन 14 नबुवत, अब ये आपने याद रखना है, यानी 13 साल मक्का में गुजर चुके हैं नबुवत के बाद के, ठीक है। और अब 14वां साल शुरू हो गया है, उसमें मुहर्रम सफर गुजर चुके और अब रबीउल अव्वल है, 8 रबीउल अव्वल, जिस पे आप सल्लल्लाहु अलैहि वसल्लम बेमुताबिक सन 1 हिजरी को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुबा में दाखिल हुए, ठीक है। तो ये डेट को हाईलाइट कर लें। इधर अहले मदीना ने जब से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रवानगी की खबर सुनी थी, रोजाना सुबह ही सुबह हर्रा की तरफ निकल जाते थे, वहां पे एक खुला मैदान भी था, वहां पे निकल जाते थे। उनको जैसे इंसान अपने शहर से निकल के किसी के लिए खड़ा हो जाए इंतजार में, रवानगी खबर कैसे उनको मिली थी, ये मक्का से मदीना अगर बहुत कोई तेज रफ्तार घुड़सवार होता था तो 3-4 दिन में पहुंचता था। तो जाहिर है आप सल्लल्लाहु अलैहि वसल्लम को तो चले हुए बहुत दिन हो चुके थे ना, ये तो यानी आप इसे अंदाजा लगाएं कि जब वहां से निकले थे वारे सौर के बाद, तो उस वक्त रबीउल अव्वल 1 हिजरी थी, ठीक है, जब सौर से निकले थे वारे सौर से। तो अब ये देखें कितने दिन हो चुके हैं, तो 3-4 दिन में तो वैसे ही सवारी सवार पहुंच के और इतला दे सकता था। तो उनको मालूम हो गया था कि आप सल्लल्लाहु अलैहि वसल्लम रवाना हो चुके हैं, तो आप किसी दिन भी यहाँ पहुंच जाएंगे। एक रोज तवील इंतजार के बाद लोग अपने अपने घरों को वापस जा चुके थे, और कब वापस लौटते थे, जब सख्त दोपहर हो जाती थी, जब दोपहर सख्त हो जाती तो वापस पलट आते। तो वो दोपहर वहां पे सख्त कब हो जाती थी, 10-11 बजे ही बहुत सख्त हो जाती थी, तो सुबह से जाके खड़े हो जाते थे सुबह ही सुबह, और फिर जब दोपहर सख्त हो जाती फिर वापस आ जाते थे। तो एक रोज तवील इंतजार के यानी बहुत देर इंतजार के बाद लोग अपने अपने घरों को वापस जा चुके थे कि एक यहूदी अपनी किसी गढ़ी पर यानी अपना किले की छत थी उस पर चढ़ा कुछ देखने के लिए। क्या देखता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपके रुफका यानी इसका मतलब अबू बकर सिद्दीक के अलावा भी कोई था, ठीक है, तो आपको अब पता है ना कौन था, तो आपके रुफका सफेद कपड़ों में मलबूस चले आ रहे हैं। उसने बेखुद होकर नहायत बुलंद आवाज से कहा, अरब के लोगों, ये रहा तुम्हारा नसीब जिसका तुम इंतजार कर रहे थे। अब आप देखें इसमें भी बहुत बड़ी हिकमत है कि अल्लाह ताला ने सबसे पहले यहूदी को यह दिखाया कि आप सल्लल्लाहु अलैहि वसल्लम चले आ रहे हैं। क्या हिकमत हो सकती है इसमें, आप क्या सोचती हैं? अभी और भी तो लोग देख सकते थे, लेकिन यहूदी को सबसे पहले दिखाना, अल्लाह ताला का हर काम जो होता है ना हिकमत वाला होता है। देखिए यह इसके अंदर क्या हिकमत थी कि यहूदियों, जिस नबी का तुम इंतजार कर रहे थे ना, देख लो उस पे पहली नजर भी तुम्हारी पड़ी है, तुम अपनी किताब में इसके बारे में पढ़ते हो, तुम इंतजार कर रहे थे कि वो नबी आएगा, देखना अब इनका इनकार ना करना। कुरान में भी है ना, वला तकुनु अव्वला काफिरिन भी, तुम पहले काफिर तुम ना कहीं बन जाना। तो अल्लाह ताला ने उनको दिखाया, तो उसने कहा अरब के लोगों, ये रहा तुम्हारा नसीब जिसका तुम इंतजार कर रहे थे। ये सुनते ही मुसलमान हथियार उठा उठा के इस्तकबाल के लिए निकल पड़े और नबी सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ आवरी पर मारे खुशी के शोर बरपा हो गया, तकबीर सुनी गई, लोगों ने हर्रा का रुख किया और वहीं पर आपसे मुलाकात की। देखिए अब कितनी उनकी खुशी की इंतहा होगी आप सल्लल्लाहु अलैहि वसल्लम को देख के, और हथियार क्यों उठा उठा के आए इस्तकबाल के लिए, हथियारों की क्या जरूरत थी। असल में ऐसे ही है जैसे कि आप यहाँ पे जब देखते हैं किसी को प्रोटोकॉल देना होता है, इस्तकबाल करना होता है, तो बाकायदा वो यानी कोई फौजी है तो फौजी वर्दियों में आते हैं, बाकायदा अपनी यूनिफॉर्म्स में आते हैं और सज के आते हैं, तो उनकी सजावट तो जो थी ना वो हथियार हुआ करती थी। तो ये एक प्रोटोकॉल था जो उन्होंने दिया। फिर आप दाहिनी जाने मुड़ गए और कुबा में बनी आमर बिन औफ में कयाम फरमाया। अब ये एक कबीला है बनी अमर बिन औफ, अब इसको उमरू नहीं आपने कहना, याद रखे जब भी इस तरह उमर के बाद वाओ लगी होगी तो आपने इसको अमर कहना है, ठीक है। ये बड़ी जहालत की बात होती है, जिन लोगों ने नहीं पढ़ा होता वो उमरू उमरू कहते रहते, तो उमरू नहीं बोलना। अब अमर इस तरह से ही लिखा जाता है। अब कुबा में उतरने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम खामोश बैठ गए। अब अंसार का जो आदमी आता, जिसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखा ना था, वो अबू बकर रज़ी अल्लाह तआला अन्हु को ही रसूल समझकर उन्हीं को सलाम करता, क्योंकि इनके बालों में सफेदी आ चुकी थी। सुभान अल्लाह, वो उम्र में बड़े लगते थे, हालांकि उम्र में बड़े नहीं थे आप सल्लल्लाहु अलैहि वसल्लम से, लेकिन बड़े लगते थे। अच्छा, एक बात आपने नोट की, उम्मे माबत ने भी जो आप सल्लल्लाहु अलैहि वसल्लम का हुलिया मुबारक बयान फरमाया है, तो कहीं पे भी ये नहीं है जैसे कि ये जिक्र हो के बालों में मेहंदी लगी हुई थी और ये था, या दाढ़ी में मेहंदी लगाई हुई थी, ऐसा कोई जिक्र नहीं है ना। हमारे लोग कई दफा कहते हैं मेहंदी सुन्नत है, हालांकि आपको पता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद कभी भी मेहंदी यूज नहीं की, ये मालूम है आपको। हाँ, पसंद फरमाया इसके रंग को और ये है, लेकिन कभी भी खुद मेहंदी नहीं लगाई, तो कोई नहीं समझे कि सर में शायद आप सल्लल्लाहु अलैहि वसल्लम की मेहंदी लगी हो या दाढ़ी में मेहंदी लगी हो, ऐसे नहीं था। बुढ़ापे तक आप सल्लल्लाहु अलैहि वसल्लम के तो बस चंद एक बाल दाढ़ी के सफेद हुए थे, लेकिन इन ये ज्यादा बुजुर्ग लग रहे हैं। बाज लोगों का आज भी आप देखते ना, जल्दी वो उनके बाल सफेद हो जाते हैं। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर धूप आ गई और अबू बकर सिद्दीक ने चादर तान के आप पर साया किया, तब लोगों ने पहचाना कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। सुभान अल्लाह, यानी अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु फौरन खड़े होकर चादर लेके, इसे आपने देखा कि पूरे सफर में वो कितनी प्यारी साथी हैं सफर के। ये भी देखें कि वो दोस्त थे और दोस्त के लिए अपने दोस्त की बड़ाई को मानना इंतहाई मुश्किल काम है। देखिए, एक स्टूडेंट है उसके लिए मानना आसान है टीचर की बड़ाई को, एक आम उम्मती है जो अभी भी मुसलमान हुआ हो कोई, उसके लिए भी बड़ाई मानना अपने नबी की आसान है, लेकिन एक वो शख्स जो दोस्त रहा हो सारी जिंदगी, अब वो माने कि ये मेरे से बड़ा है और मैं इसको फॉलो करूंगा, ये बहुत मुश्किल काम होता है। अक्सर दोस्त, जब दोस्त की कोई अच्छाई बड़ाई देखते हैं कि मेरे से आगे बढ़ गया, तो उसको फॉलो करना तो बहुत दूर की बात है, अक्सर लोग जलस हो जाते हैं, ये इसको क्यों मिल गया, मेरे जैसा ही तो था, इसमें कौन सी ऐसी कमाल की बात हो गई। तो अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु की देखें दोस्ती कितनी प्यारी और कितनी सच्ची दोस्ती थी, कैसे प्यारे रफीक थे। फौरन चादर तान के खड़े हो गए, तब लोगों को पता चला कि आप सल्लल्लाहु अलैहि वसल्लम, तो ऐसी कोई अनाउंसमेंट नहीं हुई कि ये हैं अल्लाह के रसूल और आओ लोगों इनसे मिलो। कुबा में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुलसूम बिन हदम रज़ी अल्लाह तआला अन्हु और कहा जाता है साद बिन खैसमा रज़ी अल्लाह तआला अन्हु के मकाम पर क़याम किया। अच्छा, अब इसका भी आपको बता दूँ, आप लोग शायद समझ रहे हैं कुलसूम बिन हदम जो हैं ये शायद कोई औरत है, ऐसा नहीं है, ये भी एक मर्द हैं कुलसूम बिन हदम, और बहुत बूढ़े अंसारी हैं। इनके घर में बच्चे भी होते थे। ये दो चीज़ें इसलिए लिखी गई हैं कि बाज़ रिवायात में आता है कि कुलसूम बिन हदम के घर पे आप सल्लल्लाहु अलैहि वसल्लम रात गुजारा करते थे और साद बिन खैसमा के पास उनके घर में दिन गुजारा करते थे, क्योंकि कुलसूम बिन हदम जो थे इनके बच्चे थे, छोटे छोटे बच्चे हों जिस घर में, तो आप देखें कि वहाँ पर लोगों का आमदोरफ्त भी हो, आना जाना, और तो फिर मुश्किल होती है, तो वो उस दिन उनके घर गुजारते थे और रात कुलसूम बिन हदम के घर में गुजारते थे। और देखें सुभान अल्लाह कैसी बात है कि आप सल्लल्लाहु अलैहि वसल्लम की ये मेहमान नवाजी का शर्फ इनको मिला, और उसके बाद ये फर्स्ट सहाबी हैं जिनकी वफात हुई थी, यानी आप सल्लल्लाहु अलैहि वसल्लम की आमद के बाद ये पहले सहाबी हैं जिनकी वफात हुई थी। इनका क्या नाम है? कुलसूम बिन हदम। ये भी बात आप नोट कर लें। तो अल्लाह ताला ने शायद इनको इतनी ज़िंदगी दी कि आप सल्लल्लाहु अलैहि वसल्लम की मेज़बानी कर सके, और उसके बाद ही इनको उठाया, क्योंकि ऑलरेडी बहुत बूढ़े थे। और वहाँ चार दिन ठहर कर मस्जिद कुबा की बुनियाद रखी। अब चार दिन देख लें, मंडे थ्रू थर्सडे है, ठीक है, यहाँ पे लिख लें फोर डेज कौन से, मंडे ट्यूजडे वेंसडे थर्सडे यहाँ पे ठहरे, कहाँ पे? कुबा में। और यहाँ पे मस्जिद की बुनियाद रखी। अब देखिए, इंसान कहे कि भाई हम तो कोई ट्रैवलर हैं, अभी हम अपने वहां पे तो पहुंचे नहीं, अपने घर का तो इंतजाम करा नहीं, तो आप पहले हम मस्जिद बनाने बैठ जाए। नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम की देखिए कि आपके पहले मस्जिद की फिक्र है, اللہ کا گھر بنانے کی فکر ہے، آگے بھی آپ دیکھیں گے مدینہ میں داخل کے بعد، اور اس میں نماز پڑھی، اور کہا جاتا ہے کہ پہلے بھی یہاں پہ لوگ نماز پڑھا کرتے تھے، تو آپ صلی اللہ علیہ وسلم نے یہاں پہ ان کے یعنی ایک مسجد کی بنیاد رکھ دی. اور یہ بھی ہے کہ آپ صلی اللہ علیہ وسلم نے اتنی اہمیت دی تھی اس جگہ کو کہ آپ صلی اللہ علیہ وسلم جب، ظاہر ہے مدینہ کوئی زیادہ دور تو نہیں ہوگا، پیدل بھی جا سکتے اور اونٹ پہ بھی آ سکتے تھے، تو بعد میں بھی آپ صلی اللہ علیہ وسلم ہر ہفتے اس مسجد میں آیا کرتے تھے، ایوری ویک. ٹھیک ہے، تو اور یہ بھی ہے کہ یہاں پہ آپ صلی اللہ علیہ وسلم نے اتنا انتظار کیوں کیا، یہ بھی کہا جاتا ہے کہ حضرت علی کے انتظار میں، حضرت علی وہاں پہ ظاہر ساری جو امانتیں تھیں وہ لوگوں کو تھیں، اور پھر روانہ ہوئے تھے، 3 دن وہاں پہ انہوں نے قیام کیا تھا مکہ میں. اور یہ دیکھ لیں، اس سے آپ صلی اللہ علیہ وسلم کے صادق اور امین ہونے کی آپ کو ایک اور مثال ملتی ہے کہ گو کہ وہ لوگ اتنے دشمن ہو گئے تھے آپ کی کہ جان کے در پہ تھے، پھر بھی اللہ اکبر امانتیں اپنی آپ صلی اللہ علیہ وسلم کے پاس ہی رکھوائی ہوئی تھی. لیکن آپ سوچیں کہ ایک بندے کے ساتھ آپ کی دشمنی اتنی زیادہ ہو، تو آپ سب سے پہلے اپنی امانت لیتے ہیں ان سے، یہ نہ ہو کہ اس میں کوئی گڑبڑ کر لیں. لیکن ان کو اتنا ٹرسٹ تھا کہ کچھ بھی ہو جائے یہ آدمی امانت میں خیانت نہیں کرے گا. اور آپ صلی اللہ علیہ وسلم نے بھی آخر وقت تک فکر کس چیز کی ہے کہ لوگوں کی امانتیں ان تک پہنچائی جائیں، ورنہ یہ ہو کہ یہ تو ہمارے ہمیں جان سے مارنے کے لیے کھڑے ہیں، یہ تو کافر ہیں، جیسے آج ہم لوگ کہتے ہیں یہ تو کافر ہیں، ان کے ساتھ تو جو مرضی کیا جائے تو ٹھیک ہے، ان کے ساتھ بےمانی بھی کر لو تو ٹھیک ہے، ان کے ساتھ جھوٹ بھی بولو تو ٹھیک ہے. حالانکہ ہمیں سیرت سے تو ایسا نہیں ملتا. اگر کسی وقت یہ جائز ہوتا کہ کافروں کے ساتھ بےمانی کرنی جائز ہوتی، تو یہاں پہ امانتیں دینے کے لیے اتنا بڑا رسک لینے کی ضرورت تھی ہی نہیں کہ حضرت علی کو وہاں پہ لٹا کے جایا جاتا، امانتیں دی جاتی، ان کے سپرد کی جاتی، وہ دے کے آتے، اتنی کیا ضرورت تھی اتنی زیادہ تکلف کی، بلکہ ساتھ ہو سکتا ہے ضرورت پڑے تو ساتھ ہی لے کے چلے جاتے، یہ تو دشمن ہے اور ایسے دشمن. تو کسی طرح بھی ہمیں نہیں ملتا کہ امانتوں میں خیانت کرنا، چاہے دشمن ہو چاہے وہ کافر ہو، کسی طرح سے بھی جائز نہیں. اور پھر آپ صلی اللہ علیہ وسلم نے مسجد قبا کی بنیاد رکھی. دیکھیں بنیاد رکھی، تعمیر کا نہیں، پورا کہا تھا کہ پوری کو پوری تعمیر کرنے تک وہاں پہ رہے، مگر وہاں پہ نماز پھر پڑھی. بنیاد آپ صلی اللہ علیہ وسلم نے رکھی. اب ففتھ ڈے کون سا تھا؟ تھرسڈے بھی بات کون سا دن تھا؟ جمعہ کا دن. پانچویں دن جو جمعہ کا دن تھا، اللہ کے حکم سے سوار ہوئے. اب کہاں جا رہے ہیں؟ اب یعنی سینٹرل مدینہ کی طرف. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آپ کے پیچھے بیٹھے تھے. اب سوار ہوئے، ابو بکر صدیق پیچھے بیٹھے، اور کہا جاتا ہے کہ حضرت علی بھی اب پہنچ چکے تھے. آپ نے اپنے ننیال بنو نجار کے پاس پیغام بھیجوایا. اب آپ کے ننیال کہاں سے بن گئے بنو نجار؟ کچھ یاد ہے آپ لوگوں کو بنو نجار آپ صلی اللہ علیہ وسلم کے کیسے ننیال میں سے تھے؟ اگر آپ کو پچھلا سبق نہیں بھولا ہے تو پھر بہت آسانی ہوگی، لیکن اگر بھول چکے ہیں تو پھر بہت مشکل ہوگی. آپ صلی اللہ علیہ وسلم پہلے بھی گئے تھے وہاں پہ اپنی، جی بالکل، شہبہ جو تھے یعنی حضرت عبد المطلب جو تھے، ان کی والدہ کا تعلق کہاں سے تھا؟ سلمہ ان کا نام آتا ہے نا، ہاشم کی جو وائف تھی ان کا نام سلمہ آتا ہے، تو وہ کہاں سے تھی؟ وہ مدینہ سے ہی تو تھی. اور انہوں نے اپنے بیٹے شہبہ یعنی عبد المطلب کو کہاں پہ ریز کیا تھا؟ مدینہ میں ہی ریز کیا تھا. تو اس لحاظ سے آپ صلی اللہ علیہ وسلم کے ننیال بنے نا. تو یہ ان کا قبیلہ کون سا تھا؟ بنو نجار. تو آپ صلی اللہ علیہ وسلم نے اپنے ننیال بنو نجار کے پاس پیغام بھیجوایا، یعنی اتنی پشتوں تک بھی، کیونکہ ہمیں تو شاید اپنے دادا کے اوپر تک کبھی کسی کا پتہ ہی نہ ہو کہ کون تھے، مگر عربز کے اندر اپنے لینیج کو یاد رکھنا، یہ یعنی اس چیز کے اندر وہ بڑے ماہر تھے. ان کو اپنی پشتوں تک کا پتا تھا کہ کون کس کا بیٹا، کون کہاں سے، کس کی اولاد میں سے ہے. تو وہ تو سارے اپنے دادا پردادا اور پشتوں تک کے نام جانتے تھے. تو ہمارے تو اس طرح کے کوئی پچھلے رشتہ دار ہمیں کہیں مل بھی جائیں تو ہمیں کہاں پتا چلے گا، لیکن دیکھیں ان کو پتا ہے اپنے پیچھے سب اس کا لینیج کا. تو اپنے ننیال بنو نجار کے پاس پیغام بھیجوایا، وہ لوگ تلواریں حمائل کیے ہوئے حاضر ہوئے، یعنی انہوں نے اپنی تلواریں لٹکا کے حاضر ہوئے. कहा जाता है कि बनू नजार के सरदारों की तरफ मदीना में पैगाम भेजा आप सल्लल्लाहु अलैहि वसल्लम ने अमर बिन औफ ने कयाम के बाद, तो वो खुशी से इतने वो खुश हुए, वो तो इंतजार में थे, तो वो खुशी से तलवारें लटका के आए। हजरत अनस इसको रिवायत करते हैं, बुखारी में ये भी रिवायत है, फरमाते हैं वो मंजर आज भी मेरी आंखों के सामने इस तरह आ रहा है जैसे कि मैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देख रहा हूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम अपनी सवारी पर सवार हैं, अबू बकर सिद्दीक आपके पीछे बैठे हैं और बनू नजार के रुआसा यानी रईस लोग तलवारें लहराते हुए आपके गिर्द हल्का बनाए हुए हैं। देखिए कैसा प्रोटोकॉल है ना, यानी आप सल्लल्लाहु अलैहि वसल्लम की इर्द गिर्द यानी हल्का बनाया हुआ उन्होंने, यानी एक जैसे सर्कल बना के आप सल्लल्लाहु अलैहि वसल्लम को लेकर आ रहे हैं। इसके बाद उनकी माइयत में यानी उनके साथ आप सल्लल्लाहु अलैहि वसल्लम ने मदीना की जानिब कूच किया, बनू सालिम बिन औफ की बस्ती में पहुंचे तो जुमा का वक्त हो गया। अब ये जब यानी दोपहर पड़ गई उस वक्त तक जब तक इस बस्ती में अभी मदीना नहीं पहुंचे, यानी पूरे सेंट्रल मदीना नहीं पहुंचे हैं, तो ये भी आउटस्कर्ट्स ऑफ मदीना ही है हो गई लेकिन सेंटर में नहीं अभी तक पहुंचे। तो यहाँ पे पहुंचे तो जुमे का टाइम हो गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने वहीं बतने वादी में जुमा की नमाज पढ़ाई जिसमें 100 आदमी शरीक थे। अब ये कहा जाता है कि यहाँ पे आप सल्लल्लाहु अलैहि वसल्लम ने पहला जुमा अदा किया, क्योंकि इससे पहले मक्का में इस तरह से जुमा अदा करने का कोई सिलसिला नहीं बन पाया था। वहां पे तो इस कदर जान को खतरा होता था, इस तरह लोग जमा नहीं हो सकते थे कि ऐसे सारे लोग जमा हो जाते और जुमे का खुतबा हो रहा। तो यहाँ पे आप सल्लल्लाहु अलैहि वसल्लम ने पहला खुतबा दिया था। आपको कुछ याद है इससे पहले क्या मदीना में जुमा होता था? मुसअब बिन उमैर को याद है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि आप वहां पे जुमा शुरू कराओ, तो वहां पे जुमा होता था। तो इससे हमें पता चलता है कि यहाँ पे आके अब आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद जुमा यानी अदा किया। इसका मतलब है ये एक ऐसी चीज थी जो सहाबा ने पहले की और आप सल्लल्लाहु अलैहि वसल्लम ने बाद में, और इस खुतबे में आप सल्लल्लाहु अलैहि वसल्लम ने वो फरमाया था। हो सकता है बाद में भी कभी फरमाया हो, लेकिन वो जो बात आती है ना कि जहन्नुम की आग से अपने आप को बचाओ चाहे खजूर का टुकड़ा ही देके, इस खुतबे में आप सल्लल्लाहु अलैहि वसल्लम ने वो बात फरमाई थी। और अगर नहीं दे सकते तो अच्छी बात ही कर लो, और इनफाक फी सबीलिल्लाह पे लोगों को उभारा था आप सल्लल्लाहु अलैहि वसल्लम ने इस खुतबे में, क्योंकि अब आगे जाके अल्लाह के रास्ते में देने के लिए माल भी चाहिए था। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम का ये खुतबा सुन के ये भी आता है रिवायात में कि कुछ लोग मुसलमान हो गए। अच्छा जी, अब ये आगे मदीना में दाखला। एक और बात आप लोगों को यहाँ पे बताना चाहती हूँ और वो है हजरत सलमान फारसी के हवाले से। हजरत सलमान फारसी का नाम तो आप लोगों ने सुना होगा और बड़ी दिलचस्प बात उनकी, क्योंकि कुबा की बात हो रही है तो जरा उनका भी मैं आपको बता दूं कि ये बड़े अपने बाप के लाडले थे, अहले फारस में से, ईरान से थे, अस्फहान के रहने वालों में से थे, और इनका बाप काश्तकार था, किसान समझ लें। तो वो इतनी मोहब्बत इनसे करता था कि किसी चीज से नहीं उसको इतनी मोहब्बत थी जितनी अपने बेटे से थी। घर में ऐसे इनको संभाल के रखा हुआ था। और इनका दीन क्या था, अहले फारिस का दीन क्या होता था? आतिश परस्त थे, आग की पूजा करते थे। तो जब एक दफा फिर ऐसा हुआ कि बाप ने कहा कि मुझे तो खेती बाड़ी के काम ने बड़ा मशगूल किया हुआ, तो अब ऐसा करो कि तुम जमीनों की रखवाली करो, खेती बाड़ी करने वालों की निगरानी करो, और याद रखो मुझसे ज्यादा देर दूर ना रहना। उसने एक इमारत बनानी शुरू की थी, उसके लिए कुछ जमीन ली थी, तो लेकिन उसके पास ये खेती बाड़ी के काम की वजह से उसको उसने कहा कि तुम अपने बेटे से कहा तुम खेती बाड़ी कर लो तो मैं वहां पे फिर तवज्जो करता हूँ। तो ये वहां पे जा रहे थे अपने खेती बाड़ी के कामों के लिए, तो रास्ते में एक गिरजा था, चर्च था, वहां से कुछ आवाजें आ रही थी। तो उन्होंने कहा ये क्या है, लोगों ने बताया ईसाई लोग हैं अपनी नमाज अदा कर रहे हैं। तो ये अंदर गए, उनको बड़ा अच्छा लगा, सारा दिन वहां बैठे रहे, सूरज गुरूब हो गया। रात को जब वापस आए, बाप तो हलकान हो गया था कि किधर चला गया मेरा बेटा। अब जब आए तो पूछा उसने, तो उन्होंने बताया कि मैं तो इस तरह उनके पास से गुजरा था, ईसाइयों के पास से, और मुझे उनकी नमाजें और दुआएं इतनी अच्छी लगी मैं सारा दिन बैठ के देखता रहा। باپ نے کہا تیرا تو دین اور تیرے باپ کا دین ان سے بہت بہتر ہے. تو انہوں نے کہا کہ اللہ کی قسم ہمارا دین ان کے دین سے بہتر نہیں ہے. یہ لوگ اللہ کی عبادت کرتے ہیں, اس سے دعائیں مانگتے ہیں, اس کے لیے نمازیں پڑھتے ہیں, اور ہم آگ کی عبادت کرتے ہیں, اسے اپنے ہاتھ سے جلاتے ہیں, جب اسے چھوڑتے ہیں تو وہ بجھ جاتی ہے. اب باپ کو ڈر پڑ گیا کہ یہ تو اپنا دین چھوڑ دے گا, تو اس نے لوہے کی بیڑیاں ڈال دی تھی اور گھر میں ان کو روک لیا تھا. تو انہوں نے عیسائیوں کی طرف پیغام بھیجا کہ وہ دین جس کو میں نے تمہیں دیکھا ہے, جس کو پریکٹس کرتے ہوئے, وہ کہاں سے ملے گا؟ انہوں نے کہا شام چلے جاؤ, وہاں ملے گا. اب یہ فارس میں ہے, وہاں سے شام جانا, دیکھیں ایران سے شام جانا. انہوں نے کہلا بھیجا, پیغام بھیج دیا ان کو کہ جب شام سے کوئی قافلہ تمہارے پاس آئے گا نا, مجھے ضرور اطلاع دینا. انہوں نے کہا ٹھیک ہے. وہ قافلہ آیا, انہوں نے جب اپنے کام ختم کر لیے, جانے لگے, تو انہوں نے اطلاع دے دی ان کو, اور یہ اپنی زنجیریں کاٹ کے, اپنی بیڑیاں کاٹ کے, اور ان تاجروں کے ساتھ مل کے چلے گئے شام. شام پہنچ کے وہاں پہ انہوں نے لوگوں سے پوچھا کہ کون ہے یہاں پہ جو سب سے زیادہ دین والا ہے عیسائیوں میں. تو ان کو بتایا گیا, یہ بشپ تھا, تو اس کے پاس بھیج دیا گیا. وہ جب مر گیا, وہ بہت ہی فراڈ قسم کا آدمی تھا, بہت کرپٹ آدمی تھا, اس نے بہت لوگوں کے مال کھائے ہوئے تھے. تو خیر جب وہ مر گیا, تو اب انہوں نے کہا اب میں کیا کروں. انہوں نے لوگوں نے اس کی جگہ پھر مرنے کے بعد اس کے ایک اور آدمی کو بٹھا دیا اس کی جگہ پہ, جیسے ان کے پوپ ہوتے ہیں. تو وہ جو دوسرا آدمی تھا وہ بڑا نیک تھا, اس سے انہوں نے بڑا کچھ سیکھا. اور جب وہ مرنے لگا, اس سے پوچھا میں کہاں جاؤں, اس نے کہا موصل چلے جاؤ. آج بھی موصل کا نام آتا ہے نا, کبھی خبروں میں سنا ہو آپ نے, موصل چلے جاؤ, موصل میں ایک عالم. پھر یہ موصل آئے, وہاں پہ اس سے سیکھا. وہ جب مرنے لگا تو اس نے کہا, اس سے بھی پوچھا کہ میں کہاں جاؤں, اس نے کہا اموریا چلے جاؤ. اموریا اگر جب یہ عالم بھی مرنے لگا, تو انہوں نے اس سے پوچھا کہ اب مجھے کسی عالم کا بتاؤ, میں کس کے پاس جاؤں. دیکھیں حق کی تلاش میں کہاں کہاں یہ گھومے. تو اس نے کہا میں تو اب کوئی ایسا عالم نہیں جانتا جس کی میں تمہیں وصیت کروں, لیکن یہ بات ہے کہ تم اس زمانے کو پالو گے جس زمانے میں حرم میں ایک نبی آئے گا. وہ ایسی زمین میں ہجرت کرے گا جو دو حروں کے درمیان ہے. اب ہوتا ہے حرے کیا ہوتے, والکینک لینڈ. یہاں پہ والکینک لینڈ تھی یہ مدینہ کے ارد گرد, پتھروں والی یعنی چٹانیں تھی جو سیاہ ہو گئی ہوئی تھی لاوے کی وجہ سے, کبھی یہاں پہ لاوا آیا تھا پھوٹا تھا. تو وہ زمین ویران ہوگی, مگر کھجوروں کے درخت وہاں پہ ہوں گے. اور پھر یہ بھی بتایا کہ اس نبی کے دونوں کندھوں کے درمیان مہر ہوگی, اور وہ ہدیہ لے لے گا لیکن صدقہ نہیں کھائے گا. اگر تمہیں اس علاقے میں جانے کی ہمت ہو تو وہاں پہ چلے جاؤ, اس پیغمبر کا زمانہ تمہیں مل جائے گا. تو یہ چلے, اور عرب تاجروں کے کچھ لوگ وہاں پہ تھے, ان کے ساتھ ان کو کہا کہ انہوں نے جو بھی ان کے پاس جمع پوجی تھی ان کو دے دی, اور ان کو کہا مجھے اپنے ساتھ لے جاؤ. اب وہ بہت فراڈ نکلے, انہوں نے آگے جا کے ان کو بیچ دیا, ان کی سامان بھی رکھ لیا اور ان کو بیچ بھی دیا. اور جس کے پاس بھیجا وہ ایک یہودی تھا. اب وہ وادی القرآن میں تھا. اب یہ بیچ کے وہ تو چلے گئے, انہوں نے دیکھا کہ شاید یہی وہ زمین ہے, یہاں پہ بھی کھجورے ہیں, تو ہو سکتا ہے یہی وہ زمین ہو. پھر کہتے ہیں کہ دیکھیں اللہ تعالیٰ نے کیسے ان کے لیے بندوبست کیا کہ بنو قریظہ, یہ جو مدینہ میں یہودی قبیلہ تھا, اس کا ایک آدمی وہاں پہ گیا وادی قرا میں, وہاں کے یہودیوں سے ملے, اس نے پھر ان کو خرید لیا اور یہاں لے آیا. اور کہتے ہیں جب میں نے دیکھا اس شہر کو تو میں پہچان گیا, اور اب یہ وہاں پہ رہ رہے ہیں, ظاہر غلام ہیں. ادھر اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو یہاں پہ مکہ میں مبعوث کیا, اور یہ وہاں غلامی میں تھے. تو کہتے ہیں میرے سامنے اللہ کے رسول کی بعثت کا کبھی ذکر نہیں ہوا, حتیٰ کہ آپ صلی اللہ علیہ وسلم قبا میں تشریف لے آئے. تو میں اپنے ساتھی کی کھجوروں میں کام کر رہا تھا, میں انہی درختوں میں تھا کہ وہ یہودی جو میرا مالک تھا اس کے چچا کا بیٹا آیا. اس نے کہا اے فلاں, بنو قیلہ یعنی اوس اور خزرج کو اللہ برباد کرے, اللہ کی قسم وہ لوگ تو اس وقت قبا میں مکہ کے ایک آدمی کے گرد جمع ہیں, اور وہ لوگ خیال کرتے ہیں کہ وہ شخص نبی ہے. اللہ کی قسم میں نے جو ہی یہ سنا, یہ حضرت سلمان فارسی فرماتے ہیں, اللہ کی قسم میں نے جو ہی یہ سنا تو میں اتنا خوش ہوا, گھنے درختوں کی وجہ سے میں گرنے سے بچ گیا, ورنہ قریب تھا کہ میں اپنے مالک پہ ہی گر جاتا. اب میں درخت سے نیچے اترا, پوچھنے لگا کیا خبر ہے, کیا ہوا ہے. میرے یہودی مالک نے اپنا ہاتھ اٹھایا اور مجھے اتنی زور سے تمانچہ رسید کیا, کہنے لگا تو کون ہوتا ہے اور تیرا اس خبر سے کیا تعلق ہے, چل اور اپنا کام کر جا کے. میں نے اتنا بس جواب دیا کہ بات تو کچھ نہیں ہے, مگر میں نے ایک خبر سنی ہے, میری شدید خواہش ہے کہ میں اس خبر کو معلوم کر لوں. خیر جب شام ہوئی تو میرے پاس کھانے کو جو کچھ تھا میں نے اسے اٹھایا اور اللہ کے رسول کی طرف چل پڑا. آپ صلی اللہ علیہ وسلم اس وقت قبا میں تشریف فرما تھے, اب یہاں پہ ہیں اور یہ دیکھیں یہ لے کر آئے ہیں. جو بھی ان کے پاس کوئی غلام تھے کیا ہوگا. تو میں نے آپ صلی اللہ علیہ وسلم کے پاس آ کے عرض کیا, مجھے یہ خبر ملی ہے کہ آپ نیک آدمی ہیں اور آپ کے پاس کچھ پردیسی ساتھی بھی ہیں آپ کے ساتھ, تو میرے پاس یہ کچھ کھانا ہے جو صدقہ ہے. میں یہ سمجھتا ہوں کہ اس علاقے میں جو سب سے زیادہ حقدار ہے وہ آپ ہیں, تو یہ کھانا میرے پاس ہے, آپ اس کو تناول فرمائیے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنا ہاتھ روک لیا اور اپنے صحابہ سے کہا کہ آپ لوگ کھا لو, اور خود نہیں کھایا. یہ منظر دیکھ کر میں نے اپنے دل میں کہا کہ یہ ہے وہ منظر جس کا نقشہ اموریہ کے عالم نے کھینچا تھا. اب میں نے اپنے ٹھکانے پہ چلا گیا. جب اللہ کے رسول مدینہ تشریف لے گئے تو میرے پاس کھانے کو جو کچھ تھا میں نے اسے دوبارہ جمع کیا, آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا. میں نے کہا میں نے آپ کو دیکھا کہ آپ صدقہ نہیں کھاتے, یہ لے یہ ہدیہ ہے یہ صدقہ نہیں ہے. چنانچہ آپ صلی اللہ علیہ وسلم نے خود بھی کھایا اور آپ کے صحابہ نے بھی کھایا. اس پر میں نے کہا کہ دو باتیں تو پوری ہو گئی. پھر میں اللہ کے رسول کے پاس حاضر ہوا تو آپ ایک جنازے میں تشریف لا رہے تھے, آپ صلی اللہ علیہ وسلم کے ساتھ آپ کے صحابہ بھی تھے. میں کبھی آپ کے دائیں طرف آتا کبھی بائیں طرف آتا تاکہ آپ کی کمر پہ مہر نبوت دیکھ لوں. جب اللہ کے رسول صلی اللہ علیہ وسلم نے مجھے یوں لپکتے ہوئے دیکھا کہ میں کسی چیز کی تلاش میں ہوں کہ جو میرے لیے بیان کی گئی تھی, تو آپ صلی اللہ علیہ وسلم نے اپنی چادر کو اپنے کندھوں سے سرکا دیا. چنانچہ میں نے آپ صلی اللہ علیہ وسلم کے دونوں کندھوں کے درمیان مہر نبوت دیکھ لی. یہ اسی طرح تھی جس طرح مجھے اس عالم نے بتائی تھی. میں نے آپ صلی اللہ علیہ وسلم کو پیچھے سے گلے سے لگا لیا, مہر نبوت کو چومنے لگا, میں روئے جا رہا تھا. اس کے بعد آپ نے آواز دی ہے سلمان سامنے آؤ. چنانچہ میں پلٹا, آپ کے صحابہ بھی آپ کے ساتھ تشریف فرما تھے, میں آپ کے سامنے بیٹھ گیا. اب میری خواہش تھی کہ میں اپنا سارا واقعہ آپ صلی اللہ علیہ وسلم کو سناؤں. سو میں نے سارا واقعہ سنایا کہ دیکھیں کہاں کہاں سے ہو کے آئے, کدھر کدھر سے, اور پھر آپ صلی اللہ علیہ وسلم نے ان کے مالک سے ان کی آزادی کے لیے بھی یعنی فرمایا کہ اس کے ساتھ معاہدہ کر لو اور اتنی رقم ادا کر لو. پھر کبھی انشاءاللہ وہ بات سناؤں گی آپ لوگوں کو. لیکن یہ پھر غلامی سے آزاد بعد میں ہوئے تھے, اسی وجہ سے غلامی میں ہونے کی وجہ سے بدر احد میں شریک نہیں ہو سکے تھے, لیکن اس کے بعد آزاد ہو گئے تو غزوہ خندق میں شامل ہوئے تھے, اور اس کے بعد آپ صلی اللہ علیہ وسلم کے ساتھ کسی بھی غزوے میں شامل ہونے سے پیچھے نہیں رہے تھے, ہمیشہ ساتھ شامل ہوتے تھے. تو یہ قبا میں آئے تھے آپ صلی اللہ علیہ وسلم کے پاس ملنے کے لیے. تو یہاں تک ہم نے دیکھا. اب دیکھیں آگے کہ مدینہ میں داخلہ. اب جمعہ کے دن, اب بیچ میں دیکھیں نماز بھی پڑھ لی ہے, اب آ رہے ہیں جمعہ کے دن مدینہ کا رخ کیا. اس وقت لوگ استقبال کے لیے امڑ پڑے تھے. سبحان اللہ, اتنے لوگ تھے بے تحاشا, گھر اور گلی کوچے حمد اور تسبیح سے گونج رہے تھے. کیا ہی وہ منظر ہوگا کہ ہر طرف تکبیرات تھی, جا نبی اللہ جا نبی اللہ لوگ کہہ رہے تھے. اور یہ بھی بتایا جاتا ہے نا کہ یعنی لوگ یعنی ایک طرح سے اپنے جو اس زمانے کے جو بھی چھتے ہوتی ہوں گی, روایات میں آتا ہے ابن حبان وغیرہ میں مسند احمد میں کہ مرد عورتیں بچے غلام گھروں کی چھتوں پہ چڑھے ہوئے راستوں میں کھڑے ہوئے استقبال کر رہے ہیں. اور یہ کون سا اب تھا کہ یعنی جمعے کا دن اب یہ انٹر ہو رہے ہیں, اور تقریباً یہ کہا جاتا ہے کہ 500 انصاریوں نے آپ صلی اللہ علیہ وسلم کا استقبال کیا تھا. 500 انصاریوں نے جو پورے فل فلیج اپنے سارے ہتھیار اور سب پہن کے, اور کہتے جا رہے تھے انطلقا منین متعین, یعنی آپ دونوں بے خوف و خطر ہو کے تشریف لائیں, آپ کی اطاعت کی جائے گی. اور یہ بھی کہا جاتا ہے, مسند احمد میں ہے, صحیح اسناد کے ساتھ ترمذی میں بھی ہے, کہ حضرت انس فرماتے ہیں کہ جب اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لائے تو آپ صلی اللہ علیہ وسلم کی تشریف آوری کی خوشی میں حبشہ کے لوگوں نے اپنے نیزوں کے ساتھ کھیل پیش کیا. اچھا سوری, یہ ابو داؤد میں, یہ ابو داؤد میں, اور یہ جو دوسری روایت میں آپ بولنے لگی یہ ہے مسند احمد میں اور ترمذی میں, کہ حضرت انس نے یہ بھی فرمایا کہ جس روز اللہ کے رسول اور ابوبکر صدیق مدینہ میں داخل ہوئے میں نے اس دن سے بڑھ کر زندگی بھر کوئی ایسا دن نہیں دیکھا جو اس سے بڑھ کر رنگین اور حسین ہو. ان کے تو نصیب ہی کھل گئے نا ان لوگوں کے, کہ جن لوگوں کے شہر میں آپ صلی اللہ علیہ وسلم تشریف لے آئے कि आपकी आमद की वजह से, आपकी वजह से इस मदीना को इतनी इज्जत मिल गई कि रहती दुनिया तक इसकी इज्जत, इस जगह से मोहब्बत, इस जगह की हुर्मत कायम रहेगी। कितनी बड़ी खुशनसीबी है इस जगह की भी और इन लोगों की भी। क्योंकि क्या फजीलत है, थोड़ा सा ये भी बता दूं इस जगह की, आपको पता है कि पहले इसका नाम यसरब था, उसके बाद मदीनतुन नबी, नबी का शहर। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मदीना हरम है, यानी देखिए आप सल्लल्लाहु अलैहि वसल्लम के आने की वजह से ये हरम बनाना, वरना तो पहले तो ये हरम नहीं था। और फरमाया तो जो आदमी इस हरम में कोई नया काम यानी बिदत वगैरह करेगा, ऐसा करने वाले को पनाह देगा या ऐसा करने वाले को पनाह देगा, तो इस पर अल्लाह और फरिश्तों और तमाम लोगों की लानत होगी, और कयामत के दिन ना उसे कोई फर्ज ना ही कोई नफल कबूल किया जाएगा। यानी इतनी सख्त बात है, ये मुस्लिम की रिवायत है, जो यहाँ पे कोई बिदत करे अल्लाह ताला हमें माफ फरमाए और इस चीज से महफूज रखे। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मदीना तय्यबा है, ये जो हम कहते हैं ना मदीना तय्यबा, तो ये आप सल्लल्लाहु अलैहि वसल्लम ने नाम रखा। बुरे लोगों को अपने से इस तरह दूर कर देता है जिस तरह आग चांदी के मैल को दूर कर देती है। और इसी तरह और हदीस इसके बारे में आती है, हजरत उमर से रिवायत है कि उन्होंने दुआ की थी, या अल्लाह मुझे अपने रास्ते में शहादत नसीब फरमा और मुझे अपने रसूल के शहर में मौत दे। इब्ने उमर फरमाया करते थे कि मुझे समझ नहीं आती थी ये दो चीज़ें कैसे मिल सकती हैं, शहादत, यानी शहादत तो तब मिलेगी जब आप यानी कोई दुश्मन आपको मारता है, दुश्मन के साथ लड़ रहे हैं, तो यहाँ पे तो कुछ ऐसा नहीं। और फिर ये भी कह रहे हैं मदीना में भी हो तो दोनों चीज़ें कैसे मिलेंगी, तो अल्लाह ताला ने वो दोनों ही चीज़ें करा दी कि जब उनको अबू लोलो ने शहीद किया था। इसी तरह एक और रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ईमान मदीना की तरफ इस तरह सिमट कर आएगा जिस तरह सांप अपने बिल में सिमट कर आता है, यानी पूरी दुनिया से ईमान खत्म हो जाएगा और ईमान सिमट के ऐसे मदीना के अंदर आ जाएगा बस। और फिर इसी तरह एक और रिवायत में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया लोगों पर एक ऐसा जमाना आएगा कि आदमी अपने चचाजात भाइयों और रिश्तेदारों को बुला के कहेंगे जिस जगह आसानी और सहूलत हो उस जगह कूच करके चलो और मदीना उनके लिए बेहतर है, काश के वो लोग जान लें, यानी वो समझेंगे कि हम और जगह चलते हैं जहाँ पे सहूलतें हों आसानियों मदीना को छोड़ के। हालांकि फरमाया मदीना उनके लिए बेहतर है, काश कि वो लोग जान लें, कसम है उस जात की जिसके हाथ में मेरी जान है, अल्लाह वहां से किसी को नहीं निकालेगा सिवाय उसके जो वहां से एराज करे, यानी खुद ही नहीं रहना चाहता, तो अल्लाह उसकी जगह वहां उसे आबाद फरमाएंगे जो इससे बेहतर होगा, आगार हो। मदीना एक भट्टी की तरह है जो खबीज चीज यानी मैल कुचैल को बाहर निकाल देता है, और कयामत कायम नहीं होगी यहाँ तक कि मदीना अपने में से शरीर लोगों को बाहर निकाल फेंकेगा जिस तरह के भट्टी लोहे के मैल कुचैल को बाहर निकाल देती है। ये भी सही मुस्लिम की रिवायत है, यानी मदीना में इस तरह के लोग फिर रह ही नहीं सकते, यहाँ तो उनका कोई गुजारा नहीं होगा, यहाँ तो वो कोई और चीजें सहूलतें लेने के लिए वहां से खुद ही निकल जाएंगे। और एक बड़ी बात इस बारे में बुखारी में है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मदीना में दिज्जाल का रोब भी दाखिल नहीं होगा, दिज्जाल तो क्या उसका रोब भी दाखिल नहीं हो सकेगा। उस जमाने में मदीना के 7 दरवाजे होंगे और हर दरवाजे पर 2 फरिश्ते पहरा दे रहे होंगे, 2 फरिश्ते होंगे हर दरवाजे पे गार्ड कर रहे होंगे, अल्लाह की तरफ से गार्ड है इन इलाकों का, इन जगहों का। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये मुस्लिम की रिवायत है, ये मदीना उनके लिए बेहतर है, काश कि वो जान ले, और कोई मदीना को नहीं छोड़ता मगर अल्लाह ताला उसे बेहतर आदमी इसमें भेज देता है। और जो आदमी भी मदीना की भूख प्यास और मेहनत और मुशक्कत पे सबर करेगा तो मैं कयामत के दिन उसकी सिफारिश करूंगा और उसके हक में गवाही दूंगा। तो अगर वहां जाके आपको कोई मुशक्कत भी होती है, सही से खाना नहीं मिलता या धक्कम पेल है, या रियाजुल जन्ना पहुंचने के लिए आपको कोई धक्के खाने पड़ रहे हैं, या कोई प्यास में दिन गुजारना पड़ रहा है, तो याद रखें जो यहाँ की सबर मुशक्कत पे सबर करेगा कयामत के दिन आप सल्लल्लाहु अलैहि वसल्लम उसके लिए सिफारिश करेंगे। इब्ने उमर कहते हैं कि उनकी एक लौंडी उनके पास आई और कहा مجھ پہ وقت بہت سخت ہو گیا، میں عراق جانے کا ارادہ کرتی ہوں. تو ابن عمر نے کہا تم شام کی طرف کیوں نہیں چلی جاتی جو حشر کی جگہ ہے؟ تو اس وقت فرمایا صبر کر، میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا ہے، جس نے مدینہ کی سختی پر صبر کیا اور اس کی تنگی پر صبر کیا، میں روز قیامت اس کا گواہ یا سفارشی بنوں گا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، یہ ابن ماجہ میں ہے، کہ جو مدینہ میں فوت ہو، جو یہ کر سکے کہ وہ مدینہ میں فوت ہو تو وہ ایسا ضرور کرے، اس لیے کہ میں مدینہ میں فوت ہونے والے کے حق میں گواہی دوں گا. تو یہ تو اتنی بڑی سعادت اس جگہ کو ملی آپ صلی اللہ علیہ وسلم کی یہاں تشریف آوری کی وجہ سے. اللہ اکبر. اب کیا تھا، یہ دیکھیں، اب عورتیں اور بچے اور بچیاں نکل نکل کے کہہ رہی تھیں طلع البدر علینا من ثنیات الوداع وجب الشکر علینا ما دعا للہ دعا ایہا المبعوث فینا جئت بالامر المطاع. ہم پر مدینہ کے اطراف سے چودھویں کا چاند طلوع، بدر جو ہوتا ہے نا چودھویں کا چاند، جب تک اللہ کو پکارنے والا پکارے ہم پر شکر واجب ہے. واقعی شکر واجب تھا کہ جن کو اللہ کے رسول مل جائیں ان کے لیے تو اس سے بڑھ کے کیا اور کوئی نعمت ہو سکتی ہے. اے ہم میں بھیجے گئے نبی، آپ واجب الاطاعت دین لے کر آئے. اچھا، اب یہ تھوڑا سا آپ کو یہ بیان کر دوں کہ یعنی جو صحیح روایات سے ملتا ہے تو یہ جو بچیاں گا رہی تھیں یہ اس وقت کا ترانہ نہیں تھا، بلکہ یہ کسی اور ٹائم کا تھا. بعض جگہ پہ آتا ہے تبوک کے وقت کا تھا یا کسی اور، کیونکہ ثنیات الوداع ایک جگہ ہے جو کہ مدینہ سے نارتھ کی طرف ہے، اور آپ صلی اللہ علیہ وسلم کس طرف سے آ رہے ہیں؟ ساؤتھ کی طرف سے، مکہ ساؤتھ میں ہے. تو یہ مکہ سے مدینہ آتے ہوئے یہ جگہ بالکل آتی ہی نہیں ہے، اس لیے ہو سکتا ہے تبوک کی طرف سے آ رہے ہوں. اس طرف تو گئے تھے نا، تو اس طرف سے آ رہے ہیں تب یہ کلمات بچیوں نے کہے تھے. تو لیکن ہمارے ہاں مشہور چونکہ یہ ہو چکا ہے تو اس لیے لوگ اسی موقع کا اس کو سمجھتے ہیں، مطلب کلمات تو ہیں لیکن اس موقع کے نہیں ہیں. بلکہ اس موقع پہ کیا تھا، جا نبی اللہ اور تکبیرات تھی. رسول اللہ صلی اللہ علیہ وسلم انصار کے جس محلے سے بھی گزرتے وہ آپ کی اونٹنی کی نکیل پکڑ لیتے اور عرض کرتے کہ تعداد و سامان اور ہتھیار و حفاظت فرش راہ، یعنی ہر چیز آپ کے آگے قربان، ہر چیز آپ کے لیے تیار ہے، ہتھیار بھی ہیں، حفاظت بھی ہے، سب سامان ہے، تشریف لائیے. مگر آپ فرماتے کہ اونٹنی کا راستہ چھوڑ دیں. یہ اللہ کی طرف سے مامور ہے، یعنی اللہ تعالیٰ نے اس کو بتایا ہوا کہ کہاں پہ اس نے سیٹل ہونا ہے، جدھر اس نے بیٹھنا ہے. چنانچہ اونٹنی جب اس مقام پر پہنچی جہاں آج مسجد نبوی ہے تو وہ بیٹھ گئی. سمجھ آ گئی بات کہ کس نے اس جگہ کو سلیکٹ کیا؟ اللہ تعالیٰ نے، اللہ تعالیٰ نے اونٹنی کو وہاں بٹھایا. لیکن آپ نیچے نہیں اترے، یہاں تک کہ وہ اٹھ کے تھوڑی دور تک گئی، پھر مڑ کر دیکھنے کے بعد پلٹ آئی اور اسی پہلی جگہ پہ دوبارہ بیٹھ گئی. سمجھ آ گئی بات، یعنی اونٹنی تھوڑی دور گئی پھر واپس آئی پھر اسی جگہ پہ بیٹھی. اس کے بعد آپ نیچے تشریف لائے. اب لوگوں نے اپنے اپنے گھر لے جانے کے لیے آپ سے عرض معروض شروع کی، یعنی ہر کوئی چاہتا تھا کہ آپ صلی اللہ علیہ وسلم کی میزبانی کرے، لیکن ابو ایوب انصاری نے جلدی سے آپ کا کجاوہ اٹھا لیا اور اپنے گھر لے کر چلے گئے. اس پر رسول اللہ صلی اللہ علیہ وسلم فرمانے لگے، آدمی اپنے کجاوے کے ساتھ ہے. اچھا، اب یہ بھی کہا جاتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے پوچھا تھا کہ بنو نجار، یہ فرمایا تھا کہ میں بنو نجار کے محلے میں سواری سے اتروں گا، یعنی جو عبد المطلب کے ننیال ہیں. تو جب آپ صلی اللہ علیہ وسلم تو پوچھا تھا کہ ہمارے ننیالی رشتہ داروں میں سے کس کا گھر یہاں سے قریب ہے، یہ بخاری میں روایت ہے اس لیے میں آپ کو بیان کر رہی ہوں. تو پوچھا تھا کہ میں کس کا گھر یہاں سے قریب ہے میرے ننیالی رشتہ داروں میں سے. تو ابو ایوب انصاری بولے، اللہ کے نبی میں حاضر ہوں، میرا گھر اور یہ میرا دروازہ ہے. تو آپ صلی اللہ علیہ وسلم نے یہ دیکھ کے ابو ایوب انصاری سے کہا، جاؤ پھر ہمارے لیے دوپہر کے آرام کا بندوبست کرو. ابو ایوب انصاری کہنے لگے، اللہ کی دونوں تشریف لے چلیں، اللہ مبارک کرے. تو پھر ابو ایوب انصاری کے مکان کے سامنے جو گھر کا کھلا صحن تھا، اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس میں قدم رکھ دیا. تو یہ روایت آتی ہے بخاری میں. मनाकिब अल अंसार में आती है, अगर आप वहां पे चेक करना चाहें तो। यानी अबू अय्यूब अंसारी के घर की सिलेक्शन भी किस वजह से हुई, रिश्तेदारी की बुनियाद पे, उनका हक ज्यादा बनता था ना। देखिए यहाँ पे रिश्तेदारी की अहमियत और इसकी बुनियाद के ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम का फैसला करना, ये पता चलता है। तो इन एनी केस रिश्तेदार होने की वजह से जाहिर ही बात है हकूक ज्यादा हो जाते हैं, हक ज्यादा हो जाता है। और इनका मकान ऐसे था हजरत अबू अय्यूब अंसारी का कि एक तो मैं इनका नाम भी आपको बता दूं कि इनका ये तो कुनियत है ना अबू अय्यूब अंसारी, इनका असल नाम था खालिद बिन जैद अंसारी, ठीक है। और ये यानी आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद जब इस्तंबोल के जिहाद में ये गए थे तो वहाँ 51 हिजरी में इनकी वफात हुई थी, और वहीं शहर की चार दीवारी के करीब ही इनको दफन किया गया था। और उस वक़्त ये काफ़ी एजड हो चुके थे, और आप अगर टर्की कभी जाएं तो वहाँ पे इस्तंबोल में इनकी कब्र आप देख सकते हैं। ये अब इलाका शहर का हिस्सा बन चुका है, और ये 80 ईयर्स के थे। और सोचे 80 ईयर्स की एज में भी सलीबियों के खिलाफ जिहाद करने के लिए निकले थे। तो इनका मकान जो था ना वो डबल स्टोरी था, वहां पे वैसे कम ही ऐसे हुआ करता था कि डबल स्टोरी मकान हो। तो ये खुद ऊपर की मंजिल में रहने लगे और निचली मंजिल में इन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम को ठहराया। अब इनके कुछ बड़े दिलचस्प वाकयात भी आते हैं कि एक वाकया ये आता है कि एक रात को इनके यानी इनके करवट लेने से इनका जो घड़ा था, जो पानी का बर्तन था, वो टूट गया। अब वो जो पानी का मटका टूटा है तो जाहिर है वो तो कच्चे घर होते थे, तो वो उनको ये डर हो गया कि ये ना हो कि ये पानी नीचे चला जाए और उसकी वजह से आप सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ हो। तो उन्होंने और उनकी बीवी ने सारी रात इस पानी के लिए यानी उसके ऊपर अपने कंबल डाल रहे थे, अपनी जो भी ओढ़ने की चीजें थी, अपने बिस्तर वगैरह से पानी को खुश करने की कोशिश करते रहे कि ये ना हो कि आप सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ हो। सारी रात इन्होंने इसमें गुजार दी थी क्योंकि इनके पास और कोई दूसरी ओढ़ने की चीज भी नहीं थी। और फिर ये भी इनके बारे में आता है कि इनकी बीवी भी खाना बनाती थी आप सल्लल्लाहु अलैहि वसल्लम के लिए, और बहुत सारा खाना होता था और लोग भी खाना लेकर आते थे। तो जाहिर है आप सल्लल्लाहु अलैहि वसल्लम तो इतना नहीं खा सकते थे, अब अकर सिद्दीक भी कितना खा लेते होंगे, तो जो बच जाता था जब वो भिजवा देते थे तो ये बचे हुए खाने में से पूछते थे कि कहाँ से मेरे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खाना खाया, और वहाँ वहाँ से खाते थे जहाँ से उन्होंने खाया। तो एक दिन खाना नीचे भिजवाया गया, वापस भिजवाया गया, तो देखा कि कुछ भी किसी ने खाना खाया ही नहीं है, वैसे का वैसे ही है। अब इतने परेशान हो गए, भागे गए, या रसूल मुझसे कोई कसूर हो गया, आपको खाना नहीं पसंद आया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं, इसमें लहसुन है। तो फरमाया क्या लहसुन हराम है? फरमाया नहीं, बल्कि बात यह कि मैं उनसे बातें करता हूँ जिनसे तुम बातें नहीं करते, यानी फरिश्तों से बातें करना, तो वो कच्चे लहसुन की एक स्मेल होती है ना, तो इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने पसंद नहीं फरमाया। इसी तरह एक और वाक्य आता है कि यानी कुछ दिन गुजर चुके थे, तो उसके बाद इन्होंने सोचा कि हम तो ऊपर वाली मंजिल में और आप सल्लल्लाहु अलैहि वसल्लम नीचे वाली मंजिल में, ये ख्याल इनको रात को आ गया। और ये कैसे हो सकता है कि वो नीचे हो और हम उनके ऊपर चल फिर रहे हैं? अब सुभान अल्लाह, कितने यानी इनोसेंट और कितने यानी इनकी सोच भी देखें कैसी होती थी। अब वो क्या उन्होंने किया, आप इतने परेशान हो गए इस सोच की वजह से, वो कमरे के एक कोने में हो गए, सारी रात उस कोने में इन्होंने और इनकी बीवी ने गुजारी। और अगले दिन जा गए आप सल्लल्लाहु अलैहि वसल्लम के पास और फरमाया कि ये तो नहीं हो सकता कि हम आपका सर हो नीचे और हम ऊपर चल रहे हैं, तो हमारे पैर यानी आपसे ऊंचे हो रहे हैं, हम आपसे ऊपर चल रहे हैं तो आप नीचे हैं, हम आपसे कैसे ऊपर हो सकते हैं, ऐसा तो नहीं हो सकता। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं भाई, मेरे पास तो आमदो रफ्त रहती है, तो ये हमारे लिए कन्वीनियंट है जगह नीचे का ना। उन्होंने कहा नहीं, ऐसा हो ही नहीं सकता कि हम ऊपर हों और आप नीचे हो, तो आप अब ऊपर मूव करें। मुस्लिम की रिवायत में ये आता है सारा कि जो सारी रात में इनको ख्याल आ गया था, और इस तरह से इन्होंने मतलब एक कोने में सारी रात गुजारी कि अब तो मैं बिल्कुल नहीं चल सकता ऐसी जगह पे। सुभान अल्लाह। तो ये थे अबू अय्यूब अंसारी। तो अब आगे बुक से देखते हैं। अलबत्ता असद बिन जुरारा ने आप सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी की नुकेल पकड़ ली, इसलिए वो उन्हीं के पास रही। असद बिन जुरारा कौन है, याद आ रहा है कुछ कि नहीं? अगर आपको नहीं याद आ रहा ना, नेक्स्ट टाइम आपने फाइंड आउट करके लाना, ठीक है। दो सहाबियों के बारे में आपसे पूछूंगी। इधर सरदारा ने अंसार ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियाफ़त में यानी मेहमान नवाजी में एक दूसरे से बढ़ के हिस्सा लिया। चुनाचे इनकी तरफ से रोजाना कई कई लगन पहुंचते, यानी कई कई ट्रेज पूरी की पूरी खाने की। कोई भी ऐसी रात ना आती कि आप सल्लल्लाहु अलैहि वसल्लम के दरवाजे पर तीन चार लगन हाजिर ना हो। हज़रत अली रज़ी अल्लाह तआला अन्हु की हिजरत। नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद अली रज़ी अल्लाह तआला अन्हु मक्का में 3 रोज़ ठहरे थे। इस दौरान अहले मक्का की जो अमानतें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास थी उन्हें अदा किया, फिर पैदल चल पड़े और कुबा में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से आ मिले। उनका क़याम कुलसूम बिन हदम के मकान पर था। ये बात हो चुकी। अहले बैत की हिजरत। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मदीना में क़याम पज़ीर हो चुके तो ज़ैद बिन हारिसा, आपको पता है ना ज़ैद बिन हारिसा का, आप सल्लल्लाहु अलैहि वसल्लम के जो मुँह बोले बेटे थे, और अबू राफे को मक्का भेजा। वो नबी सल्लल्लाहु अलैहि वसल्लम की दोनों साहबजादियों हज़रत फातिमा और उम्मे कुलसूम, उम्मुल मोमिनीन हज़रत सौदा और उम्मे ऐमन, ये बांदी थी ना, और उसामा बिन जैद, ये हज़रत जैद के बेटे, को साथ लाए। उनके हमरा अब्दुल्ला बिन अबी बकर भी, अबू बकर के अय्याल उम्मे रुमान, आयशा और असमा को लेकर आए, यानी अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु की फैमिली और आप सल्लल्लाहु अलैहि वसल्लम की फैमिली। ये नबी सल्लल्लाहु अलैहि वसल्लम की हिजरत के 6 माह बाद का वाकया। हजरत सुहेब रज़ियल्लाहु तआला अन्हु की हिजरत। हजरत सुहेब ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद हिजरत की। उन्होंने जब हिजरत का इरादा किया तो मुशरिकीन ने उन्हें रोक लिया। उनके पास बहुत सा माल था। उनको सुहेब और रूमी कहते हैं। इनका वाक्य मैं आपको पहले सुना चुकी हूँ। वो माल से दस्तबरदार हो गए तो मुशरिकीन ने उनके राह छोड़ दी। जब वो मदीना पहुंचे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को वाकया सुनाया तो आपने फरमाया, रबिहल बैउ या अबा यहया, अबू यहया, ये बै यानी ये तिजारत कामयाब रही। अबू यहया हज़रत सुहेब की कुनियत थी। कमज़ोर मुसलमान, मुशरिकीन ने बाज़ मुसलमानों को हिजरत से रोक रखा था। वो इन्हें सताते और दीन से फेरने की कोशिश करते। अब ये रह गए थे जैसे कमज़ोर मुसलमान थे जो नहीं हिजरत कर सकते थे, कोई वो गुलाम हो सकते हैं, कोई और हो सकते हैं। इन्हें में वलीद बिन वलीद, अय्याश बिन अबी रबिया और हश्याम बिन आस थे। इनमें से एक का वाक्या मैं आपको सुना चुकी हूँ, उमर के साथ हिजरत की थी और फिर क्या हुआ था, याद है? वो कौन से वाले हैं इनमें से? अब ये थर्ड सहाबी होंगे जिनके बारे में आप याद से अगली दफा पढ़ के आएंगे। ये कौन से वो सहाबी थे और क्या वाक्या हुआ था, लेकिन आपको हिंट मैंने करा दिया कि हज़रत उमर के साथ उन्होंने हिजरत की थी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुछ अरसा इनके लिए नमाज में दुआ कनूते नाजला फरमाते रहे, क्योंकि इतना सता रहे थे। अब वो बेचारे कैसे डिसीव होके आ गए, धोखा खा के वापस आ गए थे, और किस तरह माँ की बात करके और माँ के वास्ते दे के और बीमारी का बता के और इस तरह करके कैसे उनको लाया गया था, ये मैं सब आपको वाक्य सुना चुकी हूँ। अपने नोट्स जरा खोल के देखिएगा। और जिन कुफारे कुरैश ने उनको रोका था, इन पर बद्दुआ करते रहे। ये देखिए कुनूते नाजला, ये जो हम करते हैं ना कुनूते नाजला, आपको पता है क्या, जैसे आपने हरम में देखा होगा रमज़ान वगैरह में जब वितर पढ़ते हैं तो उसके बाद वो कुनूते नाजला वितरों में करते हैं। कुनूते नाजला किसी नमाज में भी हो सकती है वैसे, ठीक है, कि रुकू के बाद हाथ उठा के, रुकू के बाद जब आप खड़े होते हैं तो समी अल्लाह लिमन हमीद रब्बना लकल हम्द होता है ना, तो फिर हाथ उठा के अल्लाह ताला से दुआ की जाती है काफरों के लिए। जब कोई मुसलमान कोई बहुत मुश्किल के अंदर हो तो तब ये बदुआ करते हैं। फिर बाज़ मुसलमानों ने जुर्रतमंदाना कदम उठाकर उन्हें कुफार की कैद से छुड़ा लिया और ये भी मदीना आ गए थे। ये भी कुछ लोग फिर यहाँ से मदीना से गए थे उनको छुड़ाने के लिए और उनको छुड़ा के लेकर आए थे। यानी वो पीछे भी वहाँ पे उनके लिए इतनी उन्होंने जिंदगी तंग कर दी थी कि उसके बाद उनको वहाँ से यानी वहाँ पे भी आप सल्लल्लाहु अलैहि वसल्लम के जाने के बाद भी उनको टॉर्चर करना से बाज नहीं आए थे। ये तो बाद में हिजरत जो थी फर्ज हो चुकी थी। हिजरत यानी करना हो गया था कि आपको ज़रूरी है कि आप हिजरत करें, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ पे जा चुके हैं। लेकिन फिर भी उन लोगों के लिए एक्सेप्शन थी سورہ نساء میں آیات آتی ہیں، آپ نے پڑھی ہیں پہلے بھی، کہ جب ان لوگوں کو جان نکالنے کے لیے فرشتے آتے ہیں تو وہ ان کو کہتے ہیں اپنی جانیں نکالو، تو وہ کہتے ہیں ہم کمزور تھے اس جگہ پہ، تو یعنی میں اپنے الفاظ میں آپ کو بتا رہی ہوں، تو وہ کہتے ہیں کہ نہیں تمہارے لیے اللہ کی زمین اتنی وسیع تھی، تم نے ہجرت کیوں نہیں کر لی؟ یہی بات سنی تھی ایک بہت بوڑھے صحابی رسول تھے جو مکہ میں رہ گئے تھے، اندھے بھی تھے، تو انہوں نے جب یہ بات سنی تو انہوں نے کہا کہ میں اب ایک دن بھی اس جگہ پہ نہیں رہ سکتا، اس مکہ میں نہیں رہ سکتا، اپنے غلاموں سے کہا مجھے اٹھا کے لے جاؤ، میرا جو بستر ہی ہے اس کے اوپر ہی مجھے اٹھا کے لے جاؤ، مجھے مکہ سے باہر چھوڑا اور میں وہیں پہ رہوں گا، پھر میرا اللہ جو بھی میرے لیے کرے گا. جب وہ اٹھا کے وہاں تک لے کر گئے مکہ سے باہر، تو وہیں پہ ان کی وفات ہو گئی تھی. اللہ اکبر. مدینہ کی آب و ہوا، اب یہ کہ نئی جگہ پہ جب انسان آتا ہے، ہر جگہ کا اپنا کلائمیٹ ہوتا ہے، اپنی آب و ہوا ہوتی ہے، تو یہ بہت بڑی چینج تھی ان لوگوں کے لیے. مہاجرین مدینہ اترے تو جس زمین میں پلے بڑھے تھے اس کی یاد ستانے لگے. آپ دیکھیں یہ ایک نیچرل بات ہے کہ جس جگہ پہ انسان رہتا ہے، جس جگہ پہ اس نے اپنی زندگی کا ایک حصہ گزارا ہوتا ہے، اس کی یاد اس کو ضرور آتی ہے. اور یہ اس میں کوئی برائی نہیں ہے، اس میں کوئی، یہ بالکل فطری بات ہے. آپ صلی اللہ علیہ وسلم بھی دیکھیں جب نکلے تھے تو آپ صلی اللہ علیہ وسلم نے بھی کیا فرمایا تھا کہ میں مکہ تمہیں کبھی نہ چھوڑتا اگر یہ لوگ مجھے یہاں سے نہ نکالتے. تو اس سے پتہ چلتا ہے کہ جو مسلمان بھی یہاں پہ آئے تھے ان کو بھی یہی تھا کہ ظاہر ہے وہ جگہ چھوڑ دی اور اپنا علاقہ، اپنا، یہ صرف کوئی سیر و تفریح تو تھی نہیں، سمجھ لیں اپنے گھر چھوڑے، فیملیز چھوڑی، اپنا روزگار چھوڑا. ہم لوگ تو کہیں جانے لگتے ہیں تو پہلے وہاں پہ جاب ڈھونڈتے ہیں، اس کے بعد وہاں جاتے ہیں، ورنہ پھر کیا ہوگا، نہ وہاں پہ کوئی جان، نہ پہچان، نہ کوئی رشتہ دار، نہ کچھ، تو کیسے چلے جائیں کسی نئی جگہ؟ ان کے یہاں پہ کوئی رشتہ داریاں تھوڑی تھیں، کوئی جان پہچانے تھوڑی تھی، یہ تو سب کچھ چھوڑ کے آ گئے تھے اور ظاہر ہے وہاں پہ اپنی زندگی گزاری تھی، اب وہاں پہ جا بھی نہیں سکتے. اور یہ چیز کا وہ ان لوگوں سے پوچھیں کہ جو ان کنٹریز میں آ جاتے ہیں پھر ان کا اسٹیٹس وغیرہ کچھ ایسا ہوتا ہے، نہیں اپنے ملک جا سکتے، تو ان کے دل پہ کیا گزرتی ہے. تو وہ جس زمین میں پلے بڑے تھے اس کی یاد ستانے لگی. اس پر مستزاد یہ، یعنی اس پہ ان ایڈیشن یہ کہ مدینہ اللہ کی سب سے زیادہ وبا خیز سرزمین تھی، یعنی وبائیں بہت پھوٹتی تھیں یہاں پہ. وبا کو بھی کوئی بیماری پھوٹ گئی، کبھی کوئی بیماری، جس جو جیسے کنٹیجیس بیماریاں ہوتی ہیں نا، کئی جگہ ہوتی ہیں وہاں پہ یہ وائرسز بہت زیادہ ہوتے ہیں چیزوں کے کہ پھوٹ. چنانچہ یہاں آنے کے بعد مسلمانوں کو کیا ہوا، انہیں بخار اور مختلف امراض نے پکڑ لیا. اور یہ روایت آتی ہے بخاری میں، حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم مدینہ تشریف لائے تو ابوبکر صدیق اور بلال رضی اللہ تعالیٰ عنہ کو بخار ہو گیا. میں ان کے پاس گئی اور خیریت پوچھنے لگی، ابا جان آپ کا کیا حال ہے؟ اے بلال آپ اپنے آپ کو کیسا محسوس کرتے ہیں؟ ایک روایت میں یہ بھی آتا ہے کہ عائشہ رضی اللہ تعالیٰ عنہ بتاتی ہیں کہ جب ہم مدینہ میں آئے تو اللہ کی یہ زمین سب سے زیادہ وبا والی تھی. مدینہ میں بتحان کے نام سے ایک نالا تھا جس میں بدمزہ اور بدبودار پانی بہا کرتا تھا، جیسے ہمارے ملکوں میں گندے نالے ہوتے ہیں، تو اب ظاہر ہے پھر وہاں سے وبائیں پھوٹنی ہیں. یہ بھی بخاری میں روایت ہے. اسی طرح بخاری میں ایک اور روایت ہے کہ حضرت براء رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں ابو بکر صدیق کے گھر گیا تو ان کی بیٹی عائشہ لیٹی ہوئی تھی. اب یہ کیا ہے، چھوٹی بچی ہیں ابھی، ٹھیک ہے، لیٹی ہوئی تھی، ان کو بخار تھا. میں نے ان کے والد کو دیکھا کہ وہ اپنی بیٹی کو بوسہ دے رہے ہیں اور پوچھ رہے ہیں میری پیاری بیٹی کیسی طبیعت ہے. اور حضرت بلال کا تو یہ حال تھا کہ جب انہیں بخار سے کچھ افاقہ ہوتا تو درد اور کرب سے بھری بلند آواز سے کہتے، کاش میں جانتا ہوتا کہ کوئی رات مکہ کی وادی میں گزار سکوں، میرے ارد گرد اسخر اور جلیل کی گھاس ہوگی، وہ دن بھی دیکھنے کو ملے گا جب مجنہ کے چشمے کا پانی پیوں گا، وہ وقت بھی کبھی آئے گا کہ شام اور طفیل کے پہاڑوں کو یہ آنکھیں دیکھیں گی. یعنی مس کرتے تھے نا بہت زیادہ. پھر کہتے ہیں اللہ شہبہ بن ربیہ کا بیڑا غرق کر، عتبہ بن ربیہ کو برباد کر، امیہ بن خلف جو ان کا آقا تھا اس سے اپنی رحمت کو دور کر کہ جنہوں نے ہمیں ہماری سرزمین مکہ سے نکال باہر کیا اور یہاں وباؤں کے علاقے مدینہ میں لا پھینکا. تو ایسے حالات ہو گئے تھے اتنی زیادہ، یعنی اور آپ کو میں نے پہلے بتایا تھا نا کہ وہاں پہ بچے بھی نہیں کسی کے زندہ رہ رہے تھے، سب کو بچے بھی مرتے جا رہے تھے جن کے پیدا ہو رہے تھے. نبی کریم صلی اللہ علیہ وسلم نے اپنے پروردگار سے دعا کی، اے اللہ ہمارے نزدیک مدینہ کو اسی طرح محبوب کر دے جیسے مکہ محبوب تھا یا اس سے بھی زیادہ، اور مدینہ کی فضا صحت بخش بنا دے، اور اس کے سعا اور مد یعنی یہ ایک پیمانے غلے کے اس میں برکت ڈال دے، جیسے ہم کہتے ہیں کلو میں، اس کے لیٹر میں، اس میں برکت ڈال دے، اور اس کا بخار منتقل کر دے، جحفہ پہنچا دے۔ جحفہ ایک ویران علاقہ تھا، تو آپ صلی اللہ علیہ وسلم نے دعا کی اللہ اس کا بخار جو ہے نا ادھر پہنچا دے، کسی ڈیزرٹ ویران علاقے میں، اللہ اس جگہ کو ہمارے لیے برکت والی بنا دے، اور دیکھیں آج تک اس میں کتنی برکتیں، سبحان اللہ۔ اور یہ واقعی اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کی یہ دعا سن لی، مسلمان امراض سے راحت پا گئے اور انہیں مدینہ محبوب ہو گیا۔ مدینہ پھر اتنا محبوب ہو گیا کہ دیکھیں آپ صلی اللہ علیہ وسلم مکہ فتح بھی ہو گیا تھا تو اس کے بعد بھی مدینہ ہی تشریف لائے تھے، اور یہ بھی آپ صلی اللہ علیہ وسلم کی دعا کا اثر ہے کہ دیکھیں 1500 سال گزر گئے لیکن مدینہ میں آج تک کوئی وبا نہیں پھوٹی ہے، آج تک، جیسے دنیا میں پلیگ پھیلا، دنیا میں اور کتنی وبائیں پھوٹی ہیں نا، کیا طاعون ہے، یہ بیماریاں پہلے زمانے میں بہت زیادہ اس طرح کی ہوتی تھی، ہزاروں کے ہزاروں لوگ مر جایا کرتے تھے، لیکن آپ صلی اللہ علیہ وسلم کی اس دعا کے بعد مدینہ میں کبھی نہیں کوئی وبا پھوٹی، اور نہ ہی کبھی پھوٹے گی۔ تو ان لوگوں نے جنہوں نے اپنا وطن، اپنا مال، اپنے رشتے دار، اپنے کاروبار سب کچھ چھوڑا اللہ کے لیے، اللہ کے دین کے لیے، تو اللہ تعالیٰ نے ان کے لیے اس جگہ کو محبوب بنا دیا، اور یہ بہت بڑی بات ہوتی ہے کسی کا دل کسی جگہ لگ جائے، ورنہ بہت سارے لوگ ہوم سک ہو جاتے ہیں، بہت بہت عرصے تک، اتنے عرصے تک اپنے ملکوں کو نہیں بھول پاتے، انہیں کے پیچھے روتے رہتے ہیں، تو اللہ تعالیٰ نے محبوب بنا دیا اس جگہ کو ان کے لیے، اللہ جس طرف چاہے جس کا دل موڑ دے۔ چلیں یہاں تک ہم نے پڑھ لیا، میرا ارادہ تو یہ تھا کہ آج آپ کو مسجد نبوی کا میں بتاتی، لیکن اب وقت اتنا ہو گیا، انشاءاللہ تعالی زندگی رہی تو پھر نیکسٹ ٹائم ہم انشاءاللہ پڑھیں گے باقی۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ یہ میں آپ لوگوں سے